यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सुदूरपश्चिमको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै लम्कीको जनता एफएम र छामको रेडियो छामबाट केही साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सुदूरपश्चिमका उखु किसानलाई अनुदानको रकम पाउन पनि मुस्किल। उखु बिक्री गर्न थालेको दुई महिना बिते पनि अनुदानको रकम पाउनै बाँकी। चिनी मिलको ढिलाइले खातामै करोड बढी रकम थन्कियो। कैलालीको गोदावरी नगरपालिकाको मजगाउँमा 1.25 करोड बढी लगानीमा बीज भण्डार केन्द्र स्थापना हुँदै 1,000 मेट्रिक टन क्षमताको भण्डारण केन्द्र वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी। कञ्चनपुरको पुनर्वास नगरपालिकामा सडक आलोपत्रका योजनाको निर्माण सुरु भएन। सडक मर्मतका योजनामा पनि प्रगति निराशाजनक। ग्राइबेलका अधिकांश योजना सकिएको दावी। धनगढीमै श्रम स्वीकृति पाइन थालेपछि सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै 2 सातामा 136 जनाले पुनः श्रम स्वीकृति लिए। र भोलिदेखि हुने भनिएको धनगढी प्रिमियर लिग वर्षाका कारण 2 दिन सर्यो। खेल तालिका पनि परिवर्तन। प्रतियोगिताको तेस्रो संस्करणको ट्रफी सार्वजनिक।
समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव 2075 माघ 26 गते आउने कलाकारहरू रामचन्द्र काफले जुनु रिजा डान्स क्रिउ काठमाडौँ हास्य कलाकार तथा गायक मनिष खड्का सौगात ओझा स्थानीय कलाकारहरूबाट गायन नृत्य साहित्यिक तथा हास्य व्यङ्ग प्रस्तुतिहरूका साथ विभिन्न लोक संस्कृति झल्किने कार्यक्रमहरू आयोजक कैलाली उद्योग वाणिज्य संघ।
रमेश यता सुन्नु न, पढाइ सँगसँगै लोक सेवाको तयारी गर्ने मन थियो, कहाँ गएर क्लास लिने होला?
तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने?
अरे यार, यसको पनि चिन्ता गरेर बस्ने हो त? निजामती कर्मचारीमा खरिदार नासु
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि।
प्राविधिक तर्फ अहेब अनमी अमिन ओभरसियर स्टाफ नर्स भेटनरी जेटिएका तयारी कक्षाहरू ल्याब
सिभिल ओभरसियरका तयारी कक्षाहरू त्यसै गरी एचए स्टाफ नर्स साथै एसई प्याकेज प्लस टू एकाउन्ट इङ्ग्लिस म्याथ्स फिजिक्स केमिस्ट्रीका ट्युसन क्लासहरू डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस फाइनान्स म्याथका तयारी कक्षाहरू त्यसै गरी कम्प्युटर तर्फ बेसिक कोर्स अफिसियल पेज मेकर फोटोसप 6 महिने डिप्लोमा 12 महिने डिप्लोमा टेलिभिजी इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि। त्यसै गरी हाम्रो यहाँ इङ्ग्लिस कोरियन जापानिज ल्याङ्ग्वेज कक्षाहरू।
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी धनगढी 1 बुद्ध मन्दिर कैलाली सम्पर्क 091-521-644 र 98-48-61-65-71।
दिनेश खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेश सभाको गाडी प्रयोग गर्दै आएका सभामुख अर्जुन बहादुर थापाका छोरालाई राष्ट्रिय अनुसन्धान विभागले स्पष्टीकरण सोधेको छ। राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रमुख अनुसन्धान अधिकृत पदमा कार्य सभामुखका छोरा देवेन्द्र थापालाई स्पष्टीकरण सोधिएको हो। राष्ट्रिय अनुसन्धान विभागको निर्देशनपछि प्रदेश कार्यालयले थापालाई प्रदेश सभाको गाडी प्रयोग गरेको विषयमा स्पष्टीकरण माग गरेको छ। राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिमका प्रमुख तथा अनुसन्धान निर्देशक प्रकाश राज पाण्डेले थापालाई गाडी प्रयोग गरेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई लिएर साँचो झुटो के हो भनेर स्पष्टीकरण मागिएको बताउनुभयो। तर थापाले आजसम्म स्पष्टीकरण पेश नगरेको अनुसन्धान निर्देशक पाण्डेले जानकारी दिनुभयो। यसअघि दिनेश एफएमले सुदूरपश्चिम प्रदेश सभाको गाडीमा सभामुख थापाका छोराको रजाई भन्ने समाचार प्रसारण गरेको थियो। थापाले सभामुखको निर्देशन भन्दै प्रदेश सभाका कर्मचारीले अप्काउँदै B1J 9177 नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आउनु भएको थियो। उहाँले प्रयोग गर्दै आएको गाडी यसअघि उपसभामुख निर्मला जोशी बडालले चढ्दै आउनु भएको थियो। सभामुख र उपसभामुखका लागि गत मङ्सिरमा नयाँ गाडी खरिद गरिएपछि यसअघि प्रयोग गर्दै आएका गाडी प्रदेश सभालाई बुझाइएको थियो। तर सभामुख अर्जुन बहादुर थापाले एउटा कार्यक्रमका लागि टिकापुर जाने भन्दै छोरालाई गाडी उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिनुभएको थियो। सरकारले निर्धारण गरेको न्यूनतम खरिद मूल्य नपाएका सुदूरपश्चिमका उखु किसानलाई अनुदानको रकम पाउन मुस्किल हुन थालेको छ। सरकारले गत वर्षदेखि सिधै उखु किसानको खातामा अनुदानको रकम पठाउने बताए पनि उखु बिक्री सुरु भएको दुई महिनासम्म अनुदानको एक पैसा पनि उखु किसानले पाएका छैनन्। गत वर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम पनि झन्डै एक वर्षपछि पौष मसान्तमा पठाइएको थियो। सरकार आफैले दिने भनेको अनुदानको रकम बाँड्न पनि ढिलाइ हुन थालेपछि चिनी मिलहरूले पनि उखु किसानलाई न्यूनतम खरिद मूल्य दिन अटेरी गर्दै आएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम भए पनि किसानलाई भने वितरण नगरिएको हो। सुनौ सहकर्मी नवराज पन्नेरको रिपोर्ट।
सुदूरपश्चिमका उखु किसानहरूले सरकारले निर्धारण गरेको न्यूनतम खरिद मूल्य भन्दा प्रति क्विन्टल 35-65 रुपियाँसम्म कममा उखु बिक्री गर्दै आएका छन्। चिनी मिलहरू बढीमा 436 रुपियाँ प्रति क्विन्टल उखु किसानलाई दिँदै आएका छन्। तर किसानले सरकारको तर्फबाट पाउनुपर्ने भ्याट बाफतको अनुदान प्रति क्विन्टल 65 रुपियाँ 28 पैसा भने अझै पाएका छैनन्। ऋण लिएर उखु खेती गर्दै आएका किसानहरू अनुदानको रकम समयमै नपाउँदा समस्यामा पर्ने गरेका छन्। उखु उत्पादक किसान हकी संरक्षण समिति पुनर्वासका अध्यक्ष रमेश थापा:
मिलहरू कोही कति बेला चल्या छन्, अहिले एक रूपमा चल्या छैन, कोही छिटो चल्यो कोही ढिलो चल्ले। सरकारले 16 गते क्लियर गर्यो 65 रुपियाँ 28 पैसा दिने कुरो, त्यो 15-15 दिनको रिपोर्ट मागिरहेको छ कि मिललाई, त्यो अनुसार हाल्न पाए राम्रो हुन्थ्यो। अब त्यो सम्भावना कम छ, कुनै मिल कहिले चलिया छ, कुनै मिल कहिले चलिया छ, अब सायद एकमुष्ट मिलहरू बन्द भइसक्यो चैतको महिनातिर, चैत वैशाखसम्म हाल्ने प्रयासमा।
विगतका वर्षहरूमा किसानहरूलाई दिने अनुदान रकम सरकारले चिनी मिल मार्फत पठाउने गरेको थियो, तर आर्थिक वर्ष 2074-75 अनुदान रकम अर्थ मन्त्रालयले कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाउन थालेपछि झनै झन्झट बढेको हो। अनुदान कार्यविधि अनुसार गत वर्षको भुक्तानी यो वर्षको पौष मसान्तसम्म गरिएको थियो। झन्डै 30 लाख क्विन्टल कञ्चनपुरबाट बिक्री भएकोमा यो पौषसम्म अनुदान बाफतको 1,78,00,000 किसानहरूलाई वितरण गरिएको छ। तर यो वर्ष उखु बिक्री थालेको दुई महिना बितिसक्दा समेत किसानहरूले अनुदान बाफतको एक पैसा पनि पाएका छैनन्। यद्यपि कोष तथा लेखा नियन्त्रण कार्यालय चरपुरमा भने अहिलेसम्म अनुदान बाफतको 1 करोड बढी रकम खातामा रहेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका कोष नियन्त्रक खेमराज ओझा:
2,85,39 हाम्रो बजेट यो वर्षको, अनि अहिलेसम्म 1,78,21 चाहिँ खर्च भएको। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा ज्ञान केन्द्र पोलिनिका 3 सदस्यीय समिति छ, र त्यो समितिले जिल्लामा सञ्चालनमा रहेका यो सुगर मिलहरूलाई दिने
अनुदानको रकमका लागि कृषि मन्त्रालयले आफ्नै खेतमा उत्पादन गरेको हकमा लाल पूर्जा उपलब्ध गराउनु पर्ने र भाडामा जग्गा लिएर उखु खेती गरेकालाई स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ। दुवै मध्ये कुनै एक कागजात भएका किसानलाई बैंक मार्फत अनुदान रकम उपलब्ध गराउने प्रावधान रहेको छ। जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्व, कोष तथा लेखा नियन्त्रण कार्यालय र कृषि ज्ञान केन्द्र सदस्य रहने गरी अनुदान वितरण उपसमिति पनि गठन गरिएको छ। तर किसानहरूले समयमै अनुदानको रकम भने पाएका छैनन्। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा उखु अनुदान वितरण उपसमितिका अध्यक्ष शङ्कर विष्ट:
यो वर्षको त भर्खर क्रसिङ सिजन सुरु भएको छ, उखु खरिद पनि र प्लस अब त्यो क्रसिङ गर्ने काम भइरहेछ। उनीहरूले आफ्नो किसानलाई दिने पैसा मिलले दिन्छ, त्यो सेड्युल बनाछ। गत वर्षको 1,80,00,000 हारिमा दिनुपर्ने थियो, 1,78,00,000 भन्दा अलिकति बढी हामीले यहाँबाट भुक्तानी गरिसकेका छौँ।
उखु क्रसिङ गर्ने मिलले कोष तथा लेखा नियन्त्रण कार्यालयमा किसानहरूका सबै कागज पत्रहरू बुझाउनु पर्ने हुन्छ। त्यसपछि अनुदान रकम चिनी मिलको खातामा पठाउने र चिनी मिलले किसानको खातामा रकम पठाउनु पर्ने निकै झन्झटिलो प्रावधान रहेको छ। चिनी मिलहरूले कागज पत्र तयार गर्न महिनौ लगाउने गरेकाले पनि किसानहरूले समयमै अनुदान बापतको रकम नपाएका हुन्। मिलको खातामा रकम पठाइए पनि मिल सञ्चालकहरूले अनुदानको रकम किसानको खातामा पठाउन ढिलाइ गर्ने गरेका छन्। तर कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा उखु अनुदान वितरण उपसमितिका अध्यक्ष विष्टको भनाई यस्तो छ:
किसानहरूले आफ्नो डकुमेन्ट सबै चाहिने मिलमा पेश गर्ने, मिलले यहाँ विवरण पेश गर्ने भयो, हामीले कोलनिकामा पठाएर कोलनिकाले त्यो विवरण हेरेर छानबिन गरेर अनि भुक्तानी चाहिने मिलमा पठाउने, मिलले फेरि किसानको ब्याङ्क खातामा बजारमा पठाइदिने हो व्यवस्था। उखु किसानहरूबाट उखु खरिद गर्छ मिलले, होइन, मिलले जुन त्यसको समर्थन मूल्य हो त्यसमा अनुदान बाहेकको रकम मिलले दिन्छ। त्यसले खरिद गर्छ, रेकर्ड राख्छ र त्यसको सेड्युल निकाल्छ कुन किसानलाई कुन कुन दिन दिने भनेर। अनुदान भनेको अब माथिबाट आउने कुरा भयो।
किसानलाई अनुदान दिने सम्बन्धी कार्यविधि 2075 अनुसार नै अनुदानको मुद्दा पेचिलो बनेको उखु किसानहरूको गुनासो छ। विगतमा उद्योगमा किसानले बुझाएको किसानको विवरण र बैंक खाताका आधारमा किसानलाई अनुदान नदिने समस्या आएपछि पटक पटक किसानहरूले आन्दोलन पनि गरेका थिए। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
अरे के भएको होला मलाई, कहिले हात खुट्टा दुख्छ कहिले छाती दुख्छ, सन्चो त कहिले नहुने भयो।
बाउजू जहिले बिरामी देख्छु त, के भएको छ तपाईँलाई?
खोइ के भएको, सन्चै हुँदैन।
त्यसो भए एकचोटि नोभा हस्पिटलमा जानु न त।
प्रदेश नम्बर 7 पहिलो मानवीय स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको एस नोभा हस्पिटल प्रालीले दिँदै आइरहेका सेवा सुविधाहरूमा पेट, छाती, मुटु सम्बन्धी तथा हाड जोड्ने, नसा सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचार प्रदान गरिरहेको बेहोरा जानकारी गराइन्छ। डाक्टर पदम प्रकाश शर्मा, MBBS MD, NAMS B हस्पिटल काठमाडौँ, इन्टरनल मेडिसिन। डाक्टर सन्तोष पन्त, MBBS MS अर्थो, TU IUM, शिक्षण अस्पताल महाराजगंज, हाड जोड्ने, नसा रोग तथा ट्रामा सर्जन विशेषज्ञ। डाक्टर राम बिहारी थारू चौधरी, MSc, MBBS, जनरल फिजिसियन। किङ जर्ज मेडिकल युनिभर्सिटी लखनऊमा विगत 20 वर्षभन्दा लामो स्वास्थ्य अनुभव। सम्पर्क नोभा हस्पिटल प्राइभेट लिमिटेड, धनगढी कैलाली, 091-521-592।
सुदूरपश्चिम यातायात व्यवसाय संघको रुट परिवर्तन बारे सूचना। यस सुदूरपश्चिम यातायात व्यवसाय संघद्वारा सञ्चालित सम्पूर्ण सवारी साधनहरूले संघले तोकेको मापदण्ड अनुसार आफूले सञ्चालन गर्न चाहने रूटमा यही माघ 15 गतेदेखि माघ 29 गतेसम्म कार्यालय समयभित्र अनिवार्य रूपले संघका प्रधान कार्यालय चटकपुरमा निवेदन पेश गर्न अनुरोध गरिन्छ। साथै सम्पूर्ण सदस्य ज्यूहरूले आफ्नो सदस्यता नवीकरण गराउन हुन सम्बन्धित सम्पूर्ण बस व्यवसायीहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सुदूरपश्चिम यातायात व्यवसाय संघ, प्रधान कार्यालय चटकपुर।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। कञ्चनपुरको पुनर्वास नगरपालिकाले चालु आर्थिक वर्षको 7 सडक कालोपत्रका योजना कार्यान्वयनमा लैजान सकेको छैन। नगरपालिकाले ठेक्का सम्झौतामा ढिलाइ गरेपछि आर्थिक वर्षको 7 सडक कालोपत्रका योजना कार्यान्वयन गर्न नसकेको हो। नगरपालिकाले सडक कालोपत्रका योजना कार्यान्वयन गर्न ढिलाइ गरे पनि सडक मर्मत र ग्राभेलका योजना उपभोक्ता समिति मार्फत काम भइरहेको छ। तर सडक मर्मत र ग्राभेलका अधिकांश योजनाको काम समेत अधुरै छ। चालु आर्थिक वर्षको 7 ग्राभेलका करिब 70% योजना सम्पन्न भएको नगरपालिका
कञ्चनपुरको पुनर्वास नगरपालिकाले सडक कालोपत्रका लागि झन्डै आधा करोड बढी बजेट विनियोजन गरेको भए पनि आर्थिक वर्षको 7 हुँदा समेत कार्यान्वयन गर्न नसकेको हो। नगरपालिकाले कालोपत्रका योजना कार्यान्वयनका लागि अहिले आएर मात्र ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढाएको छ। पुनर्वास नगरपालिकाका इन्जिनियर मुरलीधर जोशी: नगरपालिकाले न्यूनतम 8 अधिकतम 18 सम्मका सडक कालोपत्री गर्न आधा करोड भन्दा बढी बजेट छुट्याएको छ। सडक कालोपत्रीका योजना अघि नबढाएको पुनर्वास नगरपालिकाले मर्मत सम्मा र ग्राभेल तर्फका योजनाहरूमा पनि खासै प्रगति गर्न सकेको छैन। नगर क्षेत्रभरि के कति सडक मर्मत र ग्राभेल भयो भन्ने एकिन तथ्याङ्क नभए पनि सडक ग्राभेल तर्फमा करिब 70% योजनाको काम सम्पन्न भएको दावी नगरपालिकाको छ। फेरि पुनर्वास नगरपालिकाका इन्जिनियर जोशी: पुनर्वास नगरपालिकाले 11 वडामा 100 भन्दा बढी सडक मर्मत र ग्राभेलका लागि न्यूनतम 10 अधिकतम 0.5 करोड गरी झन्डै 3.5 करोड बजेट विनियोजन गरेको छ। सडक कालोपत्रीका योजना कार्यान्वयनका लागि ठेक्का सम्झौता गर्नुपर्ने भएकाले ढिलाइ भएको दावी गरिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद, धनगढी।
नेपाल सरकारले प्रदेशबाट नै श्रम स्वीकृति दिन थालेपछि सुदूरपश्चिम प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ। प्रदेशमा यो व्यवस्था नभएको अवस्थामा सङ्घीय सरकार गएर पुनः श्रम स्वीकृति लिनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रदेशमा नै पुनः श्रम स्वीकृति पाइन थालेपछि श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि हुँदै गएको छ। सुदूरपश्चिम प्रदेशमा 2 सातामा 136 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। सुनौ सहकर्मी रोशन भट्टको रिपोर्ट।
प्रदेशमा नै श्रम स्वीकृति पाइन थालेपछि सुदूरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि हुन थालेको हो। सँगै राजधानी काठमाडौँ गएर श्रम स्वीकृति लिन निकै समय लाग्ने र झन्झटिलो हुने, खर्च धेरै लाग्ने भएकाले आफ्नै ठाउँमा श्रम स्वीकृति लिँदा खर्च र समयको बचत हुने भएपछि सुदूरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि हुँदै गएको हो। धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट दैनिक 10 जना भन्दा बढीले श्रम स्वीकृति लिने गरेका छन् भने हालसम्म 136 जनाले श्रम स्वीकृति लिएका छन्, जसमध्ये 3 जना महिला समेत रहेको श्रम तथा रोजगार कार्यालयले जनाएको छ। श्रम तथा रोजगार कार्यालयका सूचना अधिकारी जयदेव विष्ट:
अहिलेसम्म चाहिँ हाम्रो 136 जना विभिन्न देशहरूमा गइरहेका छन् होइन, प्रति दिनमा चाहिँ हाम्रो 136 जना गयो भनेपछि करिब करिब 10 जनाको हाराहारीमा हाम्रो चाहिँ अहिले दिनमा गइराख्नु भएको छ। यो इन्डिभिजुअल हो, एकचोटि गइसकेको मान्छे विधामा आएको छ भने त्यसलाई चाहिँ हामीले श्रम स्वीकृति दिने हो।
सुदूरपश्चिम प्रदेशमा माघ महिनाको 10 गते सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो। त्यसपछि मात्र श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति दिन सुरु गरेको हो। श्रम स्वीकृति दिने व्यवस्था प्रदेशमा नआएको अवस्थामा श्रम तथा रोजगार कार्यालयका कर्मचारी फुर्सदीलाई जस्तै देखिने गरेका थिए भने श्रम स्वीकृतिको काम हुन थालेपछि कर्मचारी पनि अलि व्यस्त जस्तै देखिन थालेका छन्।
हामी कहाँ भनेको त यी सबै डकुमेन्टहरूले पुरा गरेर अनलाइनमा हामीले दिए त केही गर्दैन, हामीले चेक मात्र गर्ने, चेक गरेर उसको डकुमेन्ट ठिक छ भने ओके छ भनेपछि हामी दिन्छौँ, उसले अनलाइन हाल्यो भनेपछि त्यसपछि हामी खोल्छौँ, तर उसको बायोडाटा सबै त्यसमा आउँछ, वैदेश श्रम स्वीकृति सम्बन्धी होइन। त्यो रुजु गरेर चाहिँ हामीले त्योलाई ठिक छ भनेपछि त्यसपछि हाम्रो श्रम स्टिकर हुन्छ 2 वर्षको लागि, त्यो चाहिँ हामी उसको राजधानी कार्डमा टास गरेर उसलाई हामी अनुमति दिन्छौँ।
देशमा रोजगारीका अवसरहरू पर्याप्त मात्रामा नभएको अवस्थामा धेरै युवाहरू रोजगारीकै लागि मात्र वैदेशिक रोजगारमा जाने गर्दछन्। सुदूरपश्चिम प्रदेशबाट पनि युवाहरू रोजगारीका लागि खाडी मुलुक नै बढी जाने गरेको पाइएको छ। श्रम स्वीकृति लिनेहरू पनि मलेसिया, कतार, दुबई लगायतका अन्य खाडी मुलुकको लागि श्रम स्वीकृति लिइरहेका छन्। एकपटक वैदेशिक रोजगारमा गएर फर्केकाहरूले आफूले पहिले विदेश गएको कागज पत्र ल्याएर आयो भने 2 वर्षको लागि श्रम स्वीकृति दिने व्यवस्था रहेको छ। फेरि श्रम तथा रोजगार कार्यालयका सूचना अधिकारी जयदेव विष्ट:
प्रक्रिया पुरा गर्नलाई 1500 कल्याणकारी कोषमा हुन्छ, त्यो श्रमिककै लागि हो, उनीहरूलाई कुनै त्यस्तो एक्सिडेन्ट के त्यस्तो भयो भनेपछि कल्याणकारी कोष भनेर वैदेशिक रोजगार प्रबन्धन बोर्ड जम्मा हुन्छ होइन, 1500 त्यो भयो। त्यसपछि उमेर अनुसार चाहिँ उसको बिमा भन्दा बढी भनेको त मलेसिया नै हो, साउदी, कतार, यस्तै देशहरूमा बढी छ, खाडी मुलुकहरूमा नै बढी छ।
आफ्नो क्षेत्रमा नै श्रम स्वीकृति पाइन थालेपछि वैदेशिक रोजगारमा जानेहरू पनि हर्षित भएका छन्। श्रम स्वीकृति लिनको लागि भइपरि आउने समस्या समाधान गर्नको लागि 1500 शुल्क समेत लाग्ने गरेको छ। श्रम स्वीकृति लिने संख्यामा सबैभन्दा बढी कैलाली रहेको छ भने त्यसपछि कञ्चनपुर र पहाडी जिल्लामा दार्चुला रहेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
अब बाँकी खबरहरू। धनगढी प्रिमियर लिगको ट्रफी आज सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलन मार्फत तेस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी क्रिकेट एकाडेमीले ट्रफी सार्वजनिक गरेको छ। प्रतियोगिताका सद्भाव दूत जोन्टी रोड्स र धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुभाष साईले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभयो। ट्रफी सार्वजनिक कार्यक्रममा बाल विवाह विरुद्धको अभियानमा पनि हस्ताक्षर गरिएको छ। सहभागी टिमका कप्तान, खेलाडी, मालिकहरूले बाल विवाह विरुद्धको अभियानमा हस्ताक्षर गरेका हुन्। लिग अवधिभर सामाजिक अभियान भनेर वर्ल्ड भिजनसँगको सहकार्यमा बाल विवाह विरुद्धका विभिन्न जनचेतनामूलक कार्यक्रम गरिनेछ। यस्तै भोलिबाट हुने भनिएको प्रतियोगिता 2 दिनका लागि सरेको छ। वर्षाका कारण मैदान खराब भएपछि 2 दिन सार्ने निर्णय भएको हो। आज साँझ भएको टिम मालिक, कप्तान, प्राविधिक र आयोजकहरूको बैठकले प्रतियोगिता निपर्सीबाट सुरु गर्ने निर्णय गरेका हुन्। डिपिएलको पुरस्कार राशिमा यसपटक वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले 30 लाख पाउनेछ भने उपविजेताले 12 लाख, तेस्रो हुनेले 4 लाख र चौथो हुने टिमले 2 लाख पाउनेछन्। प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले सुनको जुत्ता, प्रत्येक खेलका म्यान अफ द म्याचले 15,000, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलरलाई समेत उचित पुरस्कार दिइने आयोजकले जनाएको छ। तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेकको पालो।
ल ल बाबु, यता आएर ल, यति मात्र हो अब, खाऊ खाऊ खाऊ, सिद्धिहाल्यो।
ओहो भाउजू नमस्ते, बाबु त ठुलो भइसकेछ नि, हेर्दा हेर्दै हेर्नु न, हलक्कै पो बढेछ, स्कुल जाने भइसक्या रहेछ नि है।
अँ अलि बढ्या छ आजकल, खाना खुवाउन भने आपत्ति हुन्छ भने स्कुल त हाल्ने भन्या हो नानी, खै कता हाल्ने, कहीँ केही चित्त बुझ्दैन कहीँ केही होइन, यो धनगढीमा अलिक चित्त बुझ्ने मन्टेसरी स्कुल छैन भन्या नानी,
किन नआउनु भाउजू हजुरले कस्तो मन्टेसोरी स्कुल खोज्नु भएको क्यार अब त्यसका लागि हजुरले चिन्ता लिनु पर्दैन हाम्रै तारानगरमा सुविधा सम्पन्न विद्यार्थीको बाल मनोविज्ञानमा आधारित भएर संस्कार सहित खेल विधिद्वारा पढाइ हुने मन्टेसोरी स्कुल खुल्या छ नि हो त्यही भर्ना गरिदिनुहोस् न भाउजू हजुरलाई नजिक पनि हुने राम्रो पनि खाजा खानाको राम्रो व्यवस्था छ मलाई खुब चित्त बुझिया छ भाउजू सरसफाइ नै राम्रो छ पर्याप्त खेल सामग्रीहरू पनि छन् मासिक रूपमा बाल बालिकाको स्वास्थ्य परीक्षण पनि गरिन्छ समय समयमा शैक्षिक भ्रमण तथा विभिन्न स्थानीय धार्मिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकन गराइन्छ अरू स्कुलको तुलनामा पढाइ नै राम्रो छ भाउजू मेरा दुवै दाइका छोराहरू त्यतै पढ्छन्
ए राम्रो रहेछ त नाम के रे नानी
गेटवे इन्टरनेसनल मन्टेसोरी स्कुल सरस्वती पूजाको दिन भर्ना हुने नानी बाबुलाई त विशेष छुटको व्यवस्था छ नि भाउजू
हो र नानी अनि कहाँनिर छ नि यो गेटवे मन्टेसोरी स्कुल
हो त भाउजू सरस्वती पूजाको दिन ससाना नानी बाबुहरूलाई अक्षराम पनि गराउने व्यवस्था मिलाएको छ रे तारानगर सत्कार चौक नजिक छ भाउजू
ए त्यसो भए त म नि आफ्नो बाबुलाई सरस्वती पूजाकै दिन ढिलो नगरी गेटवे मन्टेसोरी स्कुलमै भर्ना गरिदिन्छु छुट नि पाइने क्वालिटी नि पाइने
ओइ राम दाई खै त देखिँदैन त यार आजभोलि घरतिर
यतै छ दाई अब दुई चार दिनमा जापानको लागि तयारी गर्छु काठमाडौँ गएर भन्दै थियो
ल त्यसलाई किन काठमाडौँ जानु पर्यो काठमाडौँकै ड्रिम एजुकेसन कन्सल्टेन्सीले धनगढीमै सेवा दिइरहेछ
सुदूरपश्चिममै पहिलो पटक सेल्टा सर्टिफाइड टिचरबाट आइल्स तथा बेसिक र एडभान्स इङ्ग्लिसका कक्षाहरू सञ्चालन हुनुका साथै जापानमा नै दाइगाकको लेभल पढी आएका शिक्षकहरूबाट जापानिज भाषा पढाइन्छ र जापान र अस्ट्रेलियाका युनिभर्सिटी र कलेजहरूमा पनि यहीबाटै एप्लाई गरिन्छ
ड्रिम एजुकेसन कन्सल्टेन्सी रातपुल चार धनगढी कैलाली 091-520-353 मुख्य कार्यालय पुतली सडक काठमाडौँ
ब्रेकपछि समाचारमा स्वागत छ अब बाँकी खबरहरू नवजीवन कोअपरेटिभ्स लिमिटेडले कैलालीको मझगाउँमा 1.25 करोड बढी लगानीमा बीज भण्डार केन्द्र स्थापना गर्ने भएको छ मसुरलाई पहिलो प्राथमिकतामा राखेर बीज भण्डार केन्द्र खोल्न थालिएको त्यसको निर्माणको काम पनि सुरु भएको छ प्रस्तुत छ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ कृषि खबर नमस्कार साप्ताहिक स्तम्भ कृषि खबरमा स्वागत छ म सीताराम ओझा समेत बैंकिङ कारोबार गरिरहेको नवजीवन कोअपरेटिभ्स लिमिटेडले कैलालीको मझगाउँमा 1.25 करोड बढी लगानीमा बीज भण्डार केन्द्र स्थापनाका लागि काम थालेको छ किसान र शेर सदस्यको माग अनुसार बीज भण्डारण केन्द्र निर्माणको काम थालिएको हो संरचनाको जग निर्माण भएको अवस्थामा आगामी वैशाखदेखि निर्माण सम्पन्न गरेर बीज भण्डार केन्द्र सञ्चालन तयारी सहित काम अगाडि बढिरहेको छ साप्ताहिक स्तम्भ कृषि खबरमा आज हामी यसै विषयमा चर्चा गर्नेछौ 1,000 मेट्रिक टन क्षमताको बीज भण्डार निर्माणको काम सुरु भएको छ सहकारीले शीत भण्डार निर्माणका लागि किनेको जग्गामा त्यो आयोजना परिवर्तन गरी बीज भण्डार केन्द्रको निर्माण थालिएको हो 1,24,00,000 लागतमा बन्ने बीज भण्डार केन्द्र निर्माणका लागि रिजमेपीले 41,75,000 अनुदान दिएको छ भने 82,00,000 भन्दा बढी रकम सहकारीले लगानी गरिरहेको छ नवजीवन कोअपरेटिभ्सका संचालक खेमराज पाण्डे
निर्माण कार्य हाम्रो सुरु भइसकेका छ काम एकदम तीव्र रूपमा दिनदिनै भइराखेकै छ त्यसको चाहिँ जग खन्ने काम पुरा भयो अब 1.5 मिटर गहिरो त्यो पिलरहरू भएको ठाउँमा त्यो हाते पाइले संरचनाहरू मिटर अन्य चुनाइ हुने ठाउँमा छ त्यो काम पुरा भएर सबै 24 पिलरहरू त्यसको जो फलामको पिलरहरू खडा भइसकेका छन् तल हाते पाइले स्टेप जाँचमा हुन्छ त्यसलाई चाहिँ ठेटो भइसकेका छ बनाइसकेका छ खनाईको काम आज जारी छ अब निर्माण भोलि पर्सिदेखि त्यो चुनाइ सुरु हुन्छ यो हामीले यो फाल्गुन त्यो तल्लो ग्राउन्ड लेभलको कामहरू त्यसको ज पिलर खडा गरेर जग समूहको पुरा काम फर्स हुन्छ कन्क्रिट गर्नुपर्ने 4 इन्ची बन्छ फलामको संरचना चैत मसान्तभित्र हामी यसलाई पुरा गरिसक्छौँ अनि देखि नै हामी अन्न भण्डारण गर्ने किनमेल गर्ने इत्यादि काम बैशाख मेरो विचारमा बैशाख आधासम्म 15 गते पछि हाम्रो काम ठुङ्गलन कार्य इत्यादि बिक्री वितरण खरिद बिक्री सुरु हुन्छ
बीज भण्डार केन्द्रमा मसुरोलाई पहिलो प्राथमिकता दिइएको छ त्यसपछि अन्य अन्नहरूको पनि भण्डार गरिनेछ मौसममा कम मूल्य भएका बेला किसानले सीमित अवधिका लागि त्यहाँ आफ्ना उत्पादन भण्डारण गरेर बेमौसममा बिक्री गरेर मनग्य आमदानी गर्न सकुन् भन्ने उद्देश्यले बीज भण्डारण केन्द्र निर्माण गर्न थालिएको हो तोकिएको शुल्क तिरेर किसानलाई बढी फाइदा हुने गरी बीज भण्डार केन्द्र सञ्चालनमा ल्याउन लागि सबै किसिमका अन्नहरूको भण्डारण संकलन प्रशोधन बिक्री वितरण लगायतका सबै कामहरू भण्डारण केन्द्रले गर्नेछ फेरि संचालक पाण्डे
लक्ष्यहरू दुईटा हो खास एउटा चाहिँ मसुरो खरिद गर्ने बिउ प्रशोधन गर्ने बिउ बनाउने त्यो बिउ प्रशोधन गरेर बिउ बनाएर त्यो बिउलाई बजारमा बिक्री गर्ने खास एउटा यो हो भने दोस्रो कुरा हामीले किसानहरूको लागि हाम्रो त्यो गोदाममा अन्न भण्डारण गर्न सक्नेछन् र जति बेला सस्तो भावमा उनीहरूले धान अथवा गहुँ बिक्री गर्नुपर्छ त्यति बेला त्यो बिक्री नगरेर उनीहरूले हाम्रो गोदाममा राखेपछि हामी सीमित केही भाडा तोक्छौँ उनीहरूलाई चाहिएको पैसा दिन्छ। अनि किसानहरूले आफ्नो उपयुक्त समय हेरेर जति बेला अन्नको भाव बढ्छ त्यति बेला उनीहरूले बिक्री गरेर लाभ उठाउन सक्छन्। हामीले खास गरी किसानहरूलाई लाभ हुने उनीहरूले सस्तो मूल्यमा अन्न बिक्री नगरेर उनीहरूबाट सीमित ब्याज र सीमित भाडा हामीले लिएर बढी अन्न महँगो भएको बेलामा उनीहरूले बेचेपछि उनीहरूले फाइदा उठाउँ।
नवजीवन कोअपरेटिभ लिमिटेडले बैंकिङ सुविधा थप्दै बिना धितो कर्जा दिने, सुपथ मूल्य पसल सञ्चालन गर्ने लगायतका सेवाहरू पनि विस्तार गरिरहेको छ। बीज भण्डार केन्द्रमा राखिएका, प्रशोधन गरिएका र किनिएका अन्नहरूलाई सुपथ मूल्यको पसलबाट पनि बिक्रीको व्यवस्था मिलाइनेछ। यसले किसानहरूलाई बढी फाइदा हुने बताउँदै नवजीवन कोअपरेटिभ्सका उपाध्यक्ष गोविन्द राज जोशी,
हाम्रा किसानहरूको मसरुम उत्पादनलाई बढावा दिने, उनको उत्पादनलाई हामीले संकलन गर्ने र प्रशोधन गरेर बिक्री वितरण गर्ने हो। यसको अलावा उहाँहरूको अन्य उत्पादहरूलाई पनि हामीले खरिद गर्ने, आफ्नो ब्रान्डबाट, नवजीवनको ब्रान्डबाट चाहिँ बिक्री गर्ने उद्देश्य हो। यो गोदाम निर्माण गर्नुको हाम्रो अर्को उद्देश्य के भन्दाखेरि लघु वित्त कार्यक्रम र सुपथ मूल्य पसल पनि सुरु गर्दैछौँ र त्यो कर्जाको स्वरूप चाहिँ नगद नभएर वस्तु हुनेछ। जुन कामको लागि उहाँलाई कर्जा चाहिएको त्यो काम सँगसँगै हामी सहयोग हुने खालका अन्य सुविधा पनि प्याकेजको रूपमा अवलोकन गराउँछौँ। आफ्नो उत्पादनलाई हाम्रो सुपथ मूल्य पसलबाट हामी खरिद गर्दछौँ। हामी आफ्नो संस्थाको ब्रान्ड नामबाट त्यो उत्पादनलाई हामी मार्केट बिक्री गर्छौँ।
हवस् त, साप्ताहिक स्तम्भ कृषि खबर सकियो। अर्को हप्ता नयाँ विषय वस्तु लिएर आउनेछौँ। नमस्कार। कृषिकै अर्को प्रसङ्गमा सुदूरपश्चिममै पहिलोपटक फरक फरक जातका कुखुरा पालन सुरु गरी मनग्ञ आमदानी गर्न थालिएको छ। कैलालीको गेटामा घिसिङ अर्ग्यानिक फार्म सञ्चालन गरी फरक फरक जातका कुखुरा पालन व्यवसाय सुरु गरिएको हो। फर्मले सुदूरपश्चिम महसममा पनि स्टल राखेको छ। कुखुराका प्रजाति कडकनाथ, फाइटर, लोकाट, टर्की, बटरफ्लाइन्स लगायत स्थानीय जातका कुखुरा सो फर्ममा रहेका छन्। व्यवसायबाट राम्रो आमदानी भइरहेको भए पनि व्यवसायलाई निरन्तरता दिन भने चुनौती रहेको सञ्चालकहरू बताउँछन्। सुनौ सहकर्मी रोशन भट्टको रिपोर्ट।
तीन वर्ष अगाडि कैलालीको गेटामा घिसिङ अर्ग्यानिक फर्म सञ्चालन गरी फरक फरक जातका कुखुरा पालन व्यवसाय सुरु गरिएको हो। सुरु सुरुमा यस क्षेत्रका उपभोक्तालाई फरक जातका कुखुराको बारेमा बुझाउन नसकिएकाले आमदानी गर्न केही समस्या भए पनि पछिल्लो दिनहरूमा भने व्यवसायबाट मनग्ञ आमदानी भइरहेको छ। कुखुरा फार्ममा कडकनाथ, फाइटर, लौका, टर्की, बटरटाइन्स लगायतका कुखुराहरू रहेका छन्। सञ्चालक मध्येका एकजना सन्तोष देवपाल,
कडकनाथ छ, हामीसँग फाइटर छ, यो लौकाट छ, टर्की छ, तपाईँको बटटाइन छ। सुरुवातीमा चाहिँ त्यति थिएन डिमान्ड, तपाईँ किन भन्दाखेरि मान्छेहरूले बुझेको थिएनन् यो तोहरू पनि पाइन्छ भनेर। अब हाम्रो बिस्तारै मार्केटिङ हुँदै गयो, त्यसपछि अब मान्छेहरूले थाहा पाएपछि अहिले चाहिँ फार्ममा आएर लग्ने गरेछन्।
देशमा रोजगारीका अवसर पर्याप्त मात्रामा नभएपछि धेरै जसो नेपाली युवाहरू रोजगारीको लागि विदेश जाने गर्दछन्। कतिपयले विदेशमा सिकेको सिपको सदुपयोग स्वदेशमा गरी राम्रो आमदानीसँगै व्यवसायबाट अन्यलाई रोजगारी समेत दिने गरेका छन्। यस्तै उदाहरण बनेको छ घिसिङ अर्ग्यानिक फर्म र सन्तोष देवपालको टिम। पछिल्लो समयमा कडकनाथ, फाइटर, लौकाट, टर्की, बटरटाइन्स लगायतका अन्य लोकल जातका कुखुराको माग बढिरहेको भए पनि बजारमा पुर्याउन नसकिएको सञ्चालक समितिले जनाएको छ।
मार्केट एकदम राम्रो छ, हामीले डिमान्ड पुर्याउन नसकेको स्थिति हो अहिलेको लागि चाहिँ। फेन्सी आइटम हुन्छ, एउटैको लगभग तपाईँको 8-10 हजार पनि पर्न जान्छ। अब त्यो एउटा मर्यो भने पनि तपाईँको ठुलो घाटा लाग्छ हामीलाई। सानोमा तपाईँको इन्सुरेन्स पनि व्यवस्था पनि छैन त्यति।
कृषि पेसामा लाग्ने धेरै जसो किसानहरूले सरकारको सहयोगको ठुलो अपेक्षा राखेका हुन्छन्। तर घिसिङ अर्ग्यानिक फर्मले भने कुनै सरकारी तथा गैर सरकारी निकायबाट कुनै किसिमको अनुदान तथा सहयोग पाएको छैन। कुखुरा महँगो हुने गरेकाले एउटा मरे पनि धेरै नोक्सान हुने हुँदा बिमाको व्यवस्था गरिदिन समेत सरकारी निकायलाई आग्रह गरेका छन्।
पहिलो भनेको तपाईँको यो इन्सुरेन्स हो, हाम्रो इन्सुरेन्सको व्यवस्था हुनु पर्यो। जस्तै तपाईँको इन्सुरेन्सवालाले चाहिँ के भन्छ भन्दा तपाईँको जस्तै हामीले 100 पाल्यौँ भने एक दिनमा चाहिँ 5% मोर्टालिटी चाहिन्छ उनीहरूलाई। अब एक दिनमा तपाईँको 5% नजानु पनि सक्छ नि, एउटा जाला, दुईवटा जाला। जस्तै हाम्रो एउटैको तपाईँको 3500 पर्छ एउटा कुखुराको, तपाईँको दुईवटा गयो भने पनि 7000 गयो, उनीहरूलाई 5% त हामीले देखाउन सक्दैनौँ नि त।
एक बिघा जग्गामा सञ्चालन गरिएको व्यवसायमा धेरैले रोजगारी पाएका छन् भने सुदूरपश्चिमवासीले फरक जातका कुखुरा पाल्ने अवसर पनि पाएका छन्। तर सरकारी निकायले भने सहयोग नगर्दा व्यवसायलाई निरन्तरता दिन भने चुनौती देखिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
सुदूरपश्चिमका उखु किसानलाई अनुदानको रकम पाउन मुस्किल। उखु बिक्री गर्न थालेको 2 महिना बिते पनि अनुदानको रकम पाउनै बाँकी। चिनी मिलको ढिलाइले खातामै 1.5 करोड बढी थन्कियो। कैलालीको गोदावरी नगरपालिकाको मजगाउँमा 1.25 करोड बढीको लगानीमा बीज भण्डार केन्द्र स्थापना हुँदै 1000 मेट्रिक टन क्षमताको भण्डारण केन्द्र वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी। कञ्चनपुरको पुनर्वास नगरपालिकामा सडक कालोपत्रका योजनाको निर्माण सुरु भएन। सडक मर्मतका योजनामा पनि प्रगति निराशाजनक। ग्राइबेलका अधिकांश योजना सकिएको दावी। धनगढीमा श्रम स्वीकृति पाइन थालेपछि सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या बढ्दै 2 सातामा 136 जनाले पुनः श्रम स्वीकृति लिए। र भोलिदेखि हुने भनिएको धनगढी प्रिमियर लिग वर्षाका कारण दुई दिन सर्यो। खेल तालिका पनि परिवर्तन। प्रतियोगिताको तेस्रो संस्करणको ट्रफी सार्वजनिक।
यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
हवस् त, सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। पल पलको अपडेटका लागि दिनेश खबर .com लगइन गर्नुहोला। त्यसै गरी हामीलाई फेसबुकमा दिनेश खबर लाइक गरेर भिडियोसहित पनि हेर्न सक्नुहुन्छ। यो समाचार बुलेटिनबाट सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।
DFM Time Check. It's 7 PM.
इस टाइम चेक का साथ में प्रदेश नंबर 7 को एकमात्र ICU NICU वेंटिलेटर सहित को अत्याधुनिक सुविधा